आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
लाई बारी
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो जय मसीह नमस्कार अनि हार्दिक स्वागत छ यो तपाईँहरूकै आफ्नो कार्यक्रममा। श्रोता कस्तो हुनुहुन्छ, परिवारहरू कस्तो हुनुहुन्छ अनि आफ्नो कामकाज, आफ्नो पढ़ाई कसरी चलिरहेको छ त? म आशा गर्छु र प्रभुमा मेरो यही प्रार्थना छ कि उहाँको अनुग्रह, उहाँको शान्ति, उहाँको आशिष तपाईँहरूको जीवनमा, परिवारमा, पेशामा सधैँ भइरहोस्। यहाँ हामी तपाईँहरूलाई प्रार्थनामा निरन्तर याद गरिरहेका छौं अनि तपाईँहरूले पठाउनु भएका प्रार्थनाका विषयहरू हामी बडो गम्भीरतापूर्वक प्रार्थनामा लान्छौ। हरेक बुधबार हामी सबै स्टाफहरू मिलेर तपाईँहरूको लागि प्रार्थना गर्छौ, हरेक श्रोताहरूको लागि प्रार्थना गर्छौ र तपाईँहरूले पठाउनु भएको प्रार्थनाको विषयमा पनि हामी प्रार्थना गर्छौ। तपाईँहरू आफ्नो प्रार्थनाहरू छन् भने पठाउन सक्नुहुन्छ, हामी तपाईँहरूको लागि निश्चय नै प्रार्थनामा याद गर्नेछौ अनि तपाईँको प्रतिक्रिया सुझावहरू पनि हामी आशा गर्छौ, किनकि तपाईँका प्रतिक्रिया र सुझावहरूले हामीलाई अझ धेरै यो क्षेत्रमा यो सेविकाईलाई अगाडि बढ़ाउनको लागि सहायता गर्नेछ। अनि तपाईँको पत्रको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नियमित रूपमा तपाईँहरूले पत्र पठाइरहनु भएको छ र तपाईँहरूले पठाउनु भएका पत्र साँच्चै नै हामीलाई उत्साहको कारण भएको छ, जोशको कारण भएको छ, उमंगको कारण भएको छ। हुन्छ श्रोता, हामी आशा गर्छौ यसरी नै हाम्रो आत्मीय संगति मित्रता बनिरहोस् प्रभुमा। हुन्छ, अब हामी आजको बाइबल अध्ययनतिर प्रवेश गर्नेछौ। क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमबाट दोस्रो समुएलको पुस्तकबाट अध्ययन गरिरहेका छौं। आज हामी दोस्रो समुएल 11 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाउदका दुई महान पापहरू। अहिले हामी दोस्रो समुएलको पुस्तकको अन्तिम र दोस्रो खण्डमा आइसकेका छौं, जुनलाई मैले शीर्षक दिएको छु दाउदका कष्टहरू। हामीले पहिला खण्डमा विभाजनमा दाउदको विजयको देख्यौं। परमेश्वरको आशिष मुनि दाउद पृथ्वीको महान राजा मध्ये एक बनेका थिए, तर यस अध्यायमा रेकर्ड गरिएको पापले दाउदलाई परमेश्वरको दण्ड मुनि राख्दछ। यहाँबाट उता दाउदसँग कष्टपूर्ण दिनहरू छन्, उसको जीवन उदासीहरूको मालाहरू हुनेछन्। यो पापले परमेश्वरका शत्रुहरूलाई आजको दिनसम्म ईश्वर निन्दा गर्न उक्साउँछ। कड्के नजरले हेर्दै तिनीहरू क्रोधले चिच्याउँछन्। यो भन्दै के यो मानिस परमेश्वरले आफैले रुचाउनु भएको मानिस हो? दाउदको पाप सेतो कपीको पानामा काला मसीको थोपाको रूपमा उभिन्छ। यसले हामीलाई यस किसिमको महानताको अभाव अनुभव गर्न उक्साउँछ। यो कुराको याद राख्नुहोस्, पाप दाउदको जीवनमा अपवाद थियो वा नियमलाई नपछ्याउने कुरो थियो। यसको नियमित वा एकै किसिमले व्यवहार गर्ने ढंग थिएन। परमेश्वरको वचनले दाउदको पापलाई उल्लेख नगरी छोपछाप गर्दैन। परमेश्वर भन्नुहुन्न कि यो पाप होइन, परमेश्वर यसलाई पाप भन्न गइरहनु भएको छ र यसको निम्ति दाउदलाई इन्साफ गरिनेछ, दण्ड दिइनेछ। दोस्रो समुएल 11 अध्यायको एक पदमा भनिएको छ, वसन्त ऋतुमा जब राजाहरू लड़ाई गर्नलाई निस्कन्छन्, दाउदले युआब र आफ्ना अरू अफिसरहरू र सबै इसरायलका फौजलाई पठाए र तिनीहरूले अमोनीहरूलाई ध्वस्त पारे र बालाई घेरे, तर दाउद चाहिँ यरूशलेममा नै रहे। यो चाहिँ राजा युद्धमा जाने सालको समय थियो, अर्थात यो समय चाहिँ मौसम, हावापानी इत्यादिको क्षेत्रमा युद्धको निम्ति उपयुक्त समय थियो। अनि दाउदको समयमा युद्धको निम्ति निश्चित ऋतुहरू, सिजनहरू थिए। कुरा जेसुकै होस्, अहिले दाउदले युआब र अन्य सैनिकहरूलाई अम्मोनीहरूसँग युद्ध गर्न पठाए। दाउद तिनीसँग गएनन्, त्यसको सट्टामा तिनी यरूशलेममै रहे। किन यरूशलेममा दाउद रहे? मसँग यसको निम्ति कुनै दिने सुझाव एउटा मात्र छ। दाउदले आफ्नो राजमहल बनाएपछि उसले यो अति नै आरामदायक भेटाए। यो अदुल्लामको ओडार भन्दा बिल्कुल भिन्नै थियो। जहाँ तिनले राजा सौलबाट भागी हिँड्दाखेरि आफ्नो जवानी त्यो अदुल्लामको ओडार हुँदी छिपाउँदै छिपाउँदै बिताएका थिए। तिनको महल आराम र विलासिताको स्थान थियो। उही समयमा दाउदले सियोन पर्वतलाई मन पराउँथे र त्यस स्थानको नजिकमा रहन चाहन्थे। समृद्धता एक त्यो कुरा हो जुनले धेरै पुरूष र स्त्रीलाई फन्दामा पारेको छ। एक अमेरिकी प्रचारकले भनिरहेका थिए, हाम्रा महान आराम सुख सुविधा हाम्रो राष्ट्रमा श्राप बनेको छ। मित्र, दाउद यरूसलेममै रहे, त्यो उसको पहिलो गल्ती थियो। तिनी पनि आफ्ना मानिसहरूसँगै युद्धमा जानुपर्ने थियो। दुई पदमा भनिएको छ, एक बेलुकी दाउद पलङबाट उठेर महलको कौशीमाथि घुमिरहेको बेलामा तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्दरी थिइन्। हेर्नुहोस्, त्यस दिनमा कौशी त्यो स्थान थियो जहाँ मानिसहरू आफ्नो साँझको समय बिताउँथे। दाउद आफ्नो महलको कौशीमा गए र यता उता घुमिरहेका थिए, अनि निश्चय नै तिनी उत्तेजित आशंकित थिए। म अनुमान गर्दछु कि तिनको मनमा थुप्रै समस्याहरू थियो र धेरै कुराहरू खेलिरहेको थियो। उसका मानिसहरू चाहिँ युद्धभूमिमा थिए, अनि हुन सक्छ यसले उसको विवेकलाई दिक्क लगाइरहेको थियो, घोचिरहेको थियो। जब तिनी यता उता घुमिरहेका बेला उसले वरिपरि हेरे र यो स्त्रीलाई कौशीबाट नुहाइरहेको देखे। यद्यपि यो दाउदको पाप थियो, परमेश्वरले दाउदमाथि नै यसको दोष लगाउनुहुन्छ, तर उही समयमा यो पनि देखिन्छ कि बेतसेबाले परिणाम उत्पन्न गर्ने वस्तु वा कारणको गराउनमा मदत गरिरहेकी थिइन्। तिनी अलिकता सलज हुन सक्थे। अमित्र, झन्झट नमानी म यो भन्न चाहन्छु कि हामी त्यस्तो दिनमा रहिरहेका छौं जहाँ कि स्त्रीहरूको पोषक पुरूषको निम्ति महान परीक्षा बनेको छ। म यो कुरामा छक्क पर्दछु, कति स्त्रीहरू, अरू त के ख्रिस्टियन स्त्रीहरू, यो कुराको महसुस गर्दछन् कि तिनीहरू यस्तै कुराहरू गरिरहेका छन् जब तिनीहरू विशेष किसिमका पोषक लगाउँदा। म देश विदेशमा धेरै चर्चहरूको सेवाहारमा गए जुनमा एकल गीत गाउने गायिका उठेर तपाईंलाई आफ्नो मधुर गीतद्वारा स्वर्गको ढोकाहरूमा पुर्याउँछ, तर उसको पहिरनले तपाईंलाई नरकको ढोकाहरूमा लाँदछ। म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि यो स्त्री बेतसेबा आंशिक रूपमा दोषी थिइन्। तिन किन सार्वजनिक रूपमा र सार्वजनिक स्थानमा सबैले देख्ने गरी नुहाइरहेकी थिइन्? जब तिनी नुहाइरहेकी थिइन्, दाउदले निश्चय नै आफ्नो महलको कौशीबाट देखे। म यो कुरामा छक्कै पर्दछु, दाउदले आफ्नो महलबाट देख्न सक्ने सम्भावनाको मौका छ भन्ने कुरा सोचे कि भए तिनी जानबुझमा आफ्नो घरभित्रै वा कुनै गोप्य स्थानमा नहुन सक्थे। अमित्र, यो तार्किक विचारहरूलाई लिएर तपाईँहरूको अगाडि म दाउदलाई जोगाउन कोशिश गरिरहेको छैन, किनकि परमेश्वर स्वयंले तिनीमाथि मात्र पूर्ण रूपमा पापको दोष लगाउनु भएको छ। तर मेरो विचार के हो भने, जुन कुरा बेतसेबाले सार्वजनिक रूपमा त्यो गरी त्यो चाहिँ बाँदरलाई नरिवलको रूपमा लिस्नु लगाइदिएको जस्तै भयो, त्यसरी नै आज धेरै चेली बेटीहरूको आधुनिक पहिरन हाम्रा विशेष गरी जवानहरूको निम्ति ठूलो परीक्षा भएको छ, साथै बलात्कारहरू भइरहेको छ। यो एक कारण हो। तीन पदमा भनिएको छ, तिनी को हुन् भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए र यस्तो खबर आयो कि तिनी एलिआमकी छोरी हेती उरियाकी स्वास्नी बत्सेबा होइन र? दाउदले तिनलाई ल्याउन मानिसहरू पठाए, अनि तिनी आइन् र दाउदले तिनीसित सहवास गरे र तिनले आफ्नो रसवालाको बेलापछि आफूलाई शुद्ध पारेकी थिइन्। त्यसपछि तिनी आफ्नो घरमा गइन्। उरिया वास्तवमा विदेशी थिए। चार पदमा भनिएको छ, दाउदले तिनलाई ल्याउन मानिसहरू पठाए अनि तिनी आइन् र दाउदले तिनीसित सम्पर्क गरे र तिनले आफ्नो रसवालाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्। त्यसपछि तिनी आफ्नो घरमा गइन्। मित्र, यो कुरा गन्ध कथा हो, फोहोर कथा हो। यदि दाउद आफ्ना मानिससँग रणभूमिमा युद्धभूमिमा गएको भए यो गन्ध काम कहिले पनि घट्ने थिएन। यदि बेतसेबाले आफ्नो घरभित्र वा कुनै गोप्य स्थानमा नुहाएकी भए यो गन्ध फोहोर काम हुने थिएन। पाँच पदमा भनिएको छ, तिनी गर्भवती भइन् र तिनले गर्भवती भए भनेर दाउद कहाँ समाचार पठाइन्। दाउदसँग खास समस्या छ। तिनी के गर्न गइरहेका छन्? बेतसेबाको पति उरिया दाउदको एक शक्तिशाली सैनिक मध्ये एक हुन्। तिनी दाउदको एक राजभक्त निष्ठावान व्यक्ति हुन्। छ र सात पदमा भनिएको छ, दाउदले हेती उरियालाई म कहाँ पठाइदिनु भनेर युआबलाई हुकुम गरे। तब युआबले त्यसलाई दाउद कहाँ पठाइदिए। अनि जब उरिया आइपुग्यो तब दाऊदले युआब र फौजको समाचार र लड़ाई कस्तो चलिरहेको छ भनी सोधे। यहाँ दाऊदले उरियालाई युद्धबाट बोलाए यो सोध्न बहानामा कि युद्ध कस्तो चलिरहेको छ, अनि आठ पदमा भनिएको छ, त्यसपछि दाऊदले उरियालाई भने तिम्रो घर गएर आफ्नो खुट्टा धो। त्यो महलबाट निस्केपछि राजाले त्यसको पछि पछि उपहार पठाइदिए। दाऊदले यस विशेष घटनामा आफूले गर्न सकेको हरेक काम गरिरहेका छन्, आफूलाई कुनै किसिमको दोषबाट छोपछाप गर्न हरेक कोशिश गरिरहेका छन्। नौ पदमा भनिएको छ तर उरिया आफ्नो घरमा गएनन्, तर राजाका दासहरूसँग महलको मूल ढोकामै सुत्यो। उरिया दाऊद राजाको घरको ढोकामा सुते। युद्धको समयमा यो मानिस आफ्नो घरमा जाने छैनन्। यसले दाऊदलाई वास्तवमा चकित पार्यो। उही समयमा यो दाऊदको निम्ति हप्काई थियो जसले आफ्नो महलको विलासिताको आरामदायकको आनन्द उठाइरहेका थिए। दश पदमा भनिएको छ उरिया त आफ्नो घरमा गएको छैन भनी दाऊदले सुनेपछि त्यसलाई भने तिमी त लामो यात्राबाट आएको होइनौ र तिमी किन आफ्नो घरमा गएनौ? तपाईँ देख्न सक्नुहुन्छ दाऊद उरियालाई त्यस्तो स्थानमा प्रवेश गराउन हरपल कोशिश गरिरहेका छन् जहाँ बेतसेबाको गर्भधारणको निम्ति आफूलाई निर्दोष साबित गर्न चाहन्छन्। एघार पदमा भनिएको छ उरियाले उत्तर दियो इसरायल र यहुदाको सन्दुक पनि पालमा छन् अनि मेरो स्वामी युआब र हजुरका अफिसरहरू खुला मैदानमा पालमा छन्। म त कसरी खान र पिउन र मेरो स्वास्नीसित सुत्नलाई घरमा जाउँ? हजुरको जीवनको शपथ खाएर भन्दछु कि म त्यो गर्न सक्दिन। मित्र, उरिया महान व्यक्ति थिए। यद्यपि तिनी विदेशी भए तापनि तिनी इसरायलप्रति राजभक्त निष्ठावान र वफादार थिए। यसले दाऊदको दुई पापहरूलाई अझ ठूलो बनायो। उरियाले भने अन्य सैनिकहरू र मेरो स्वामी युद्धभूमिमा छन्, तिनीहरू खतरामा छन्, त म कसरी खाना र पिउन र मेरो स्वास्नीसित सुत्नलाई घरमा जाउँ? म त्यो कहिले पनि गर्न सक्दिन। बाह्र र तेह्र पदमा भनिएको छ तब दाऊदले उरियालाई भने त्यसो भए अरू एक दिन यही बस र भोलि म तिमीलाई जान दिनेछु। यसैले उरिया त्यस दिन र भोलिपल्ट यरुसलेममा नै बस्यो। दाऊदले त्यसलाई खानपान गर्नलाई निम्तो दिए र त्यसलाई मत्याए, तर बेलुकी त्यो बाहिर गयो र राजाको दासहरूसितै आफ्नो ओछ्यानमा त्यसले रात बितायो र घरमा गएन। अमित्र, यहाँ चाखलाग्दो कुरा हामी के देख्छौ भने अहिले उरियालाई आफ्नो घरमा पठाउनको निम्ति अर्को योजना यहाँ दाऊद कोशिश गर्छन्। दाऊदले उरियालाई मताउँछन् तैपनि यो मानिस आफ्नो घरमा जाँदैनन्। चौध र पन्ध्र पदमा भनिएको छ भोलिपल्ट बिहान दाऊदले युआबलाई एउटा चिठी लेखेर उरियाको हातमा पठाए। तिनले चिठीमा लेखे शत्रुकै मुखमा जहाँ लड़ाई खुब मचिएको छ त्यहाँ उरियालाई पठाएर तिमीहरू चाहिँ पछि हट र त्यो मरोस्। मित्र, मेरो इन्साफमा यो दाऊदको सबभन्दा खराब पाप हो। उसले जानबुझमा उरियाको हत्याको निम्ति षड्यन्त्र रचे। परमेश्वरको वचनले दाऊदले गरेका तमाम कुराको रेकर्ड गर्दछ। परमेश्वरले यसको छोपछाप गर्नु भएन, उहाँले यो खुलाम रूपमा बाहिर ल्याउनुभयो। यिनीहरू तथ्य हुन्, सत्य हुन्, दाऊद दोषी छन्। सत्र पदमा भनिएको छ शहरका मानिसहरूले एक्कासी निस्केर युआबसँग लड़ाई गर्न लागे र दाऊदका केही सिपाहीहरू मारिए, हेती उरिया पनि मारियो। ओ, कस्तो दयनीय अवस्था। अठारदेखि बीस पदमा भनिएको छ तब युआबले दाऊदलाई दाऊदका लड़ाईका सबै समाचार साथ एउटा मानिस पठाए। त्यो समाचार लाने मानिसलाई युआबले यस्तो आदेश दिए, तैले लड़ाईको सबै हाल राजालाई बताइसकेपछि राजाले रिसाएर यसो भन्नुभयो भने लड़ाई गर्दा तिमीहरू शहरको त्यति नजिक किन गयौ त? पर्खालबाट काँडा हान्नेछन् भनेर तिमीहरूले जान्नुपर्ने थियो। एक्काइसदेखि पच्चीस पदमा भनिएको छ यरुबसेतका छोरा अबिमेलेकलाई कसले मार्यो? तिनलाई एउटी स्त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन् र अनि तिनी तेबेसमा मरे होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ? उहाँले यसरी सोध्नुभयो भने उहाँलाई यसो भन्नु हजुरको दास हेती उरिया पनि मर्यो। त्यो समाचार लाने मानिस हिँड्यो र दाऊद कहाँ आयो र युआबको आज्ञा अनुसार सबै समाचार दियो। त्यसले दाऊदलाई भन्यो शत्रुहरू हाम्रो विरूद्धमा खुला फाँटमा जम्मा भए र हामीलाई मिस्न लागे, तर हामीले उनीहरूलाई शहरको मूल ढोका समय ठेल्दै लग्यौं। त्यहाँ काँड चलाउनेहरूले तपाईँका दासहरूलाई पर्खालबाट काँड चलाए र राजाका कति मानिसहरू मरे, साथै हजुरको दास हेती उरिया पनि मारियो। दाऊदले त्यस मानिसलाई भने युआबलाई यो समाचार लैजा, तिमी नगभराऊ, तरवारले जसरी एकजनालाई मार्छ अर्कालाई पनि मार्छ। शहरलाई आक्रमण जारी राख र त्यस शहरलाई ध्वंस विध्वंस गरिदेऊ, युवावलाई साहस होस् भनी यो हुकुम र यो कुरा भन्। मित्र, यो दाउदबाटको अति नै आत्मिक वा भक्त वचन हो। के तपाईलाई उसको यो कुरा सुनेर शरम लाग्दैन, हाँस उठ्दैन? मित्र, तिनी वास्तविक खास पापी हुन्। तिनले मजाक कुरा गरे र भयानक कुरा गरे। उसलाई के गर्नुपर्छ? हामी देख्नेछौ कि परमेश्वरले तिनलाई दण्ड दिन गइरहनु भएको छ। 26 र 27 पदमा भनिएको छ, जब उरियाकी स्वास्नीले आफ्ना पति मरेको समाचार सुनिन्, तब त्यसको निम्ति तिनले शोक गरे, अनि जब शोकको समय पूरा भयो, तब दाउदले मानिसहरू पठाएर तिनलाई आफ्नो घरमा ल्याए। तिनी दाउदकी पत्नी भइन् र एउटा छोरो जन्माइन्। तर जे दाउदले गरेका थिए त्यसमा परमप्रभु अप्रसन्न हुनुहुन्थ्यो। अन्तिम 27 पदमा भनिएको छ, जे दाउदले गरेका थिए त्यो परमप्रभुको दृष्टिमा खराब थियो। मित्र, यो कुराको नचुकाऊ, दाउद आफ्नो पापबाट बिना दण्ड उम्कन सकेनन् र सक्दैनन्। यस समयसम्म उसको जीवनमा दाउदले धेरै विजयहरू प्राप्त गरेका थिए, तर अहिले यहाँबाट उता उसको मर्ने दिनसम्म उसले कष्ट र समस्याहरू पाउनेछन्। मित्र, म तपाईहरूलाई भनौं, तपाई पाप गर्न सक्नुहुन्छ। कसैले मलाई सोधे कि क्रिस्टियन मद्यपान गर्न सक्छ, माथिन सक्छ? मैले उत्तर दिने थिएँ, हजुर, एक क्रिस्टियन मद्यपान गर्न सक्छ। यो मानिस चकित भए, छक्कै परे। तर त्यसपछि उसले सोध्यो कि तिनी यसबाट बिना दण्ड उम्कन सक्छ? त्यहाँ नै समस्या आउँछ। संसारका मानिस यसबाट उम्कन सक्छ। प्रभुले शैतानका सन्तानहरूलाई कुरा लगाउनुहुन्न, तर निश्चय नै उहाँले आफ्ना सन्तानहरूलाई वा क्रिस्टियनहरूलाई दण्ड दिनुहुन्छ, इन्साफ गर्नुहुन्छ, यसबाट उम्कन सक्नुहुन्न यदि तपाईँले पाप गर्नुभएको छ भने पनि। दाउद यसबाट बिना दण्ड उम्कन सकेन। उसले जे काम गरे त्यसले परमेश्वरलाई अप्रसन्न तुल्यायो। जब कुनै तपाईँ र मेरो कामले परमेश्वरलाई बेखुसी पार्दछ, उहाँले यसको बारेमा केही कुरा गर्नुहुनेछ। यो याद राखौं। दाउदले सोच्दछन् कि आफ्ना पापहरूबाट बिना दण्ड कसैले थाहा नपाई उम्कन सके। यद्यपि त्यहाँ केही मानिसहरू थिए जसले यो तथ्यहरू जान्दछन्। दाउदको सेनापति युआबले यी तथ्यहरू जान्दछन्, अनि यरुसलेममा दाउदका केही घनिष्ठ सल्लाहकारहरू जसले बेथ सेवालाई महलमा ल्याएथे यो तथ्यहरूको जान्दथे। त्यो भन्दा धेरै उता अरू कसैले जान्दैनथे। अनि जति मानिसले यो कुरा जान्दथे तिनीहरूको मुख बन्द गरिए, तिनीहरू यसको बोल्न साहस गरेनन्। तर म सोच्दछु कि जब दाउद आफ्नो सिंहासनमा बसेर वरिपरि हेर्दा तिनी चकित हुन्थे। जब दाउदले अदालत राख्दथे उसको वरिपरि करिब 200 मानिस थिए, र उसले निसन्देह प्रत्येक अनुहारमा हेर्थे र मनमनै आफैलाई यो प्रश्न सोध्थे, के तिनीहरूले जान्दछन्? के तिनीहरूले मेरो पापको थाहा पाएका छन्? केही समयपछि सम्भवत सन्तुष्टिमय दाउद बस्थे र आफैलाई भन्थे, ओह, म यसबाट बिना दण्ड उम्के, कसैले पनि यो जान्दैनन्। मेरो मित्र, यो यरुसलेममा चाहे थाहा पाएको होस् या नहोस्, दाउदका गोप्य पापहरू र हाम्रा गोप्य पापहरू परमेश्वरको अगाडि खुला छ। कसैले भनेका थिए, पृथ्वीमा गोप्य पाप, स्वर्गमा खुला कलंक हो। मित्र, हामी जे गर्दछौ त्यो सबै परमेश्वर जान्नुहुन्छ।
जान्दिन थे म त्यो क्रुसको मूल्य कति छ भने, त्यो त अमूल्य रहेछ जीवन दिने। जान्दिन थे म त्यो क्रुसको मूल्य कति छ भने, त्यो त अमूल्य रहेछ जीवन दिने। मैले साकी सके अब बेसोने छैन, यो क्रुसको सन्देश अब कहिले भुल्ने छैन। मैले साकी सके अब कहिले सोने छैन, यो क्रुसको सन्देश अब कहिले भुल्ने छैन। सन्देश अब कहिले भुल्ने छैन मैले साकिसके अब कहिले सुन्ने छैन त्यो कुरको सन्देश अब कहिले भुल्ने छैन
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुनौला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार